इल्म व अमल का कारवाई सो है पाक वतन के पास बायसो।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन والصلاه والسلام على اشرف الانبياء والمرسلين خاتم النبيين رحمة للعالمين ابي القاسم محمد
اللهم صل على محمد وعلى
وعلى اله الطيبين الطاهرين المعصومين لا سيما امام زماننا جل الله في فرجه اما بعد فقط قال الله في كتابه المجيد يا ايها الذين امنوا اصبروا وصابروا ورابطوا واتقوا الله لعلكم تفلحون۔ جو کہ کچھ عرصے پہلے شروع ہوا اور اس کا نام آغاز سفر تھا، اب دوستوں نے محنت کی، زحمت کی اور اس کے جلوس منعقد ہوئے، اس میں شرکت کی اور اس کے بعد یہ طے کیا گیا کہ ایک ایسی جگہ پر جہاں پر بیٹھ کر ہم جہاں تفریح کر سکیں، شہر کی ایک ایسے ماحول سے، کیونکہ بہت تیز بھی ہے، مصروف بھی ہے، وہاں سے نکل کر ایک ایسی جگہ پر جائیں جو خود بذا مقام ہو اور وہ آبھاس جو کہ کمرے کے اندر بیٹھتے ہوئے ہیں اس خود بذا مقام پر ہم اس کو دہرائیں بھی اور اس کے کچھ ثمرات کو تلاش کریں اور پھر ان ثمرات کو اپنی زندگی میں اس طرح سے اپلائی کریں کہ وہ اہم آبھاس جو کہ ہماری زندگی سے متعلق ہیں ہماری زندگی کے سانچے میں ڈھل جائیں۔ آپ سب دوستوں نے اس کتاب کا مطالعہ کیا ہے، وہ کتاب جو بنیادی ترین سوالات پر مشتمل ہے۔ ایک انسان جب شعور کی منزل پر پہنچتا ہے، انسان ہونے کے ناطے ایک حیوان سے مختلف ہونے کے ناطے، انسان اور حیوان میں فرق یہی ہے کہ حیوان یعنی جانور اس کا بچپنا، اس کی جوانی، اس کا بڑھاپا، یہاں تک کہ اس کی پوری زندگی ایک ہی طرح سے چلتی ہے، لیکن انسان کے ساتھ ایسا نہیں ہوتا۔ انسان جیسے جیسے اپنی شعور کی منازل طے کرتا ہے، جیسے جیسے بلوغت کے نزدیک آتا ہے اور شعور پر پہنچتا ہے، بہت سارے سوالات ایسے ہیں جو وہ اپنے آپ سے کرتا ہے یا اسے کرنے چاہیے۔ سب سے پہلا سوال وہ اپنے بارے میں کرتا ہے، میں کون ہوں؟ ایک باشعور انسان کو اپنے آپ سے پوچھنا چاہیے کہ میں کون ہوں۔ کیوں؟ آپ جب بھی کسی شخص سے پہلی دفعہ ملتے ہیں کیا پوچھتے ہیں؟ آپ کون ہیں، یعنی آپ کا نام کیا ہے، پوچھتے ہیں نا، اس کا تعارف، شناخت۔ سب سے پہلی چیز جو انسان چاہتا ہے وہ شناخت ہے۔ کسی بھی ملک میں، کسی بھی جگہ، کوئی بھی ہو، کہیں بھی ہو، انسان سے کوئی بھی پہلی دفعہ ملتا ہے، پوچھتے ہیں آپ کا نام کیا ہے، شناخت مانگتا ہے۔ جب شعور کی منزل پر پہنچتا ہے تو سب سے پہلے اپنی شناخت چاہتا ہے، میری شناخت ہے کیا، میں کون ہوں؟ میں کہاں سے آیا ہوں، میں کہاں پر موجود ہوں، مجھے کیا کرنا ہے اور مجھے کہاں جانا ہے، یہ وہ سوالات ہیں جو وہ اپنے بارے میں، اپنی شناخت کے بارے میں اپنے آپ سے کرتا ہے۔ कि मैं हूँ क्या, मुझे करना क्या है, मुझे जाना कहाँ पर है। अगर ये सवाल इंसान अपने आप से ना करे तो उसके शऊर पर हमें शक करना चाहिए, ऐसा है या नहीं है? यानी इंसान के पास, जो कि इंसान अपने आप से सबसे ज़्यादा नज़दीक है, इंसान जिस वजूद से सबसे ज़्यादा कुर्बत रखता है उसका अपना वजूद है, वो अपने बारे में ये पूछता है कि मैं कौन हूँ। अगर ये शनाख्त नहीं होगी तो कभी भी इंसान एक कामयाब ज़िंदगी नहीं गुजार सकता। लोग आते हैं, आए हैं, इंसान इसी इंसानियत की मंजिल पर बज़ाहिर फाइज हुआ है, लेकिन इस शनाख्त के ना होने की वजह से उसने एक बातिल ज़िंदगी गुजारी है और इस दुनिया से चला गया। ये जो सिलसिला शुरू किया गया वो इसलिए शुरू किया गया कि हमारे पास अपनी शनाख्त मौजूद हो कि हम कौन हैं। और ये शनाख्त इतनी अहम है कि खुदा की शनाख्त से ज़्यादा अहमियत इस शनाख्ती करार पाई। कहा गया कि मन अरफ नफ्सा फ़कद अरफ रब्बा, जिसने अपने नफ्स को पहचान लिया उसने अपने खुदा को पहचान लिया। जब इंसान के पास ये शनाख्त हो जाए कि मैं कौन हूँ, यानी उसको ये पता चल जाएगा कि मैं जिस ज़ात से वाबस्ता हूँ, मैं कुछ भी नहीं था, मैं आदम था, वजूद में आ गया, मुझे वजूद में लाने वाला कौन है, मेरी इब्तिदा क्या है, मेरा मब्दा क्या है, ये समझ में आ गया। ये समझ में आ गया कि मैं इस दुनिया में आ गया हूँ और इस दुनिया में आने के बाद मेरा एक मकसद है, मैं बेकार और अबस खल्क नहीं किया गया। मैं इस दुनिया में आ गया हूँ, इस दुनिया की निशानियों से, इस दुनिया के नज़्म से। आज आप जब इस जगह पर आए हैं, बहुत सारी निशानियाँ, आप जब स्विमिंग पूल के अंदर गए, पानी में गए, इस पानी के अंदर जाने के बाद आपकी जिस्म और रूह को किस तरह से ताजगी मिली, खुद अगर यही पानी जिसमें अभी आप होकर आए हैं, जिसमें आपने गोते लगाए हैं, अगर ये पानी ना होता तो क्या होता? इस पानी का निज़ाम, इस पानी का वजूद किस तरह से इस दुनिया में मौजूद है, इंसान इस पानी से इस्तफादा करता है किस किस तरह से, थोड़ी देर के लिए, अगर चंद मिनट आप सिर्फ ये सोचें पानी ना हो तो क्या होगा, पानी ना होता तो क्या होता, ये तरोताज़गी ना होती, ये पाकिजगी ना होती, सबसे बढ़कर ये कि हमारी ज़िंदगी ना होती। ये गर्मी का मौसम आ गया है, एक घंटा सख्त गर्मी में अगर आपको पानी ना मिले तो क्या कैफियत होती। मेरा वजूद, मैं हूँ, मेरी ज़रूरियात सारी इस दुनिया में फराहम है। अगर इंसान अपनी शनाख्त शुरू करे, खुद ब खुद खुदा की शनाख्त पैदा होना शुरू हो जाती है। मैं हूँ, मैं आ गया, इस दुनिया में ज़िंदगी गुजारना शुरू कर दी, अब देखें कि हर लम्हे किस तरह से मैं अपनी ज़रूरियात को पूरा कर रहा हूँ। मेरी हर ज़रूरत मेरे आने से पहले इस दुनिया में मौजूद थी, ये पानी था, ये हवा थी, ये दरख्त थे, ग़िज़ा का इंतज़ाम था, सारी चीज़ें थीं। ये मेरी ज़रूरत है, मैं ज़िंदगी गुजार रहा हूँ और इस ज़िंदगी गुजारने के दौरान हज़ारहा नेमतों से इस्तफादा कर रहा हूँ।
ये सब कुछ है मेरे लिए, फराहम किया गया है, क्यों फराहम किया गया है? ऐसे ही मैं तफरी करूं, लज्जत उठाऊं, अय्याशी करूं और इस दुनिया से चला जाऊं, या नहीं? मुझे कोई काम करना है, मेरे कंधे पर कोई जिम्मेदारी रखी गई है। जब मैं कहता हूँ मेरे कंधे पर, तो एक जिम्मेदारी वो है जो इंसान होने के नाते है, सही है, इंसान बनी नौ इंसान पर एक जिम्मेदारी है, लेकिन शख्स शख्स एक एक आदमी एक खास जिम्मेदारी लेकर आया है, उसको उस जिम्मेदारी अदा करनी है। मैं एक जिम्मेदारी लेकर आया हूं कि मुझे मेरी जात को किसी मकाम पर पहुंचना है, क़ुर्ब खुदावंदी को हासिल करना है, एक कमाल पर पहुंचना है। मैं इस जिम्मेदारी को पूरी इंसानियत पर तकसीम ना करूं, मैं कहूं नहीं, मुझे ये काम करना है। ये खुदा की नेमतें, ये निज़ाम, ये सब कुछ जिससे मैं इस्तफादा कर रहा हूं, हर रोज़ जितना मैं नेमतों से इस्तफादा कर रहा हूं, उतनी मेरी जिम्मेदारी में इजाफा हो रहा है। बस पहली चीज़ अपनी शनाख्त है, इंसान कहाँ से आया है, क्यों आया है, और ये भी तय है कि यहाँ रहना नहीं है। अगर आप लोगों की उम्रों का एक अंदाज़ा करें तो 20 साल, 22 साल, 23 साल, 24-25 साल के दरमियान, यानी 20 से 23 साल के दरमियान औसतन एक इंसान की ज़िंदगी कितनी है? 60 साल। आज जो एक औसत एज निकली है वो 60 साल है, आधी ज़िंदगी गुजर गई, चलें 1/3 गुजर गई है। गुजरने का मतलब क्या है? गुजर गई है, पास्ट, यानी गुजरने का मतलब यह है कि हम अपनी मौत की तरफ बढ़ें, यानी हमारी मौत नज़दीक आ रही है हर लम्हे। जब हम घर से निकले थे मौत दूर थी, चंद घंटे दूर थी, अब चंद घंटे नज़दीक हो गई है। अगर एक दो निशान लगाएं इब्तदा और इंतहा के, तो हम देखेंगे कि हम अपनी इब्तदा से दूर हो रहे हैं और इंतहा से नज़दीक हो रहे हैं, यानी मौत से नज़दीक हो रहे हैं। ये सिलसिला जारी है और इसको कोई भी नहीं रोक सकता, और किसी के लिए भी ये सिलसिला नहीं रुका। हम किसी ने हमें पैदा किया, किसी मकसद के लिए पैदा किया, और हमें इस दुनिया से चले भी जाना है। यह है हमारी शनाख्त। अब इस दौरान जिसने वो काम कर लिया, वो कामयाब हो गया। जो आयत मैंने तिलावत की कि या अय्युहल्लज़ीन आमनू, ऐ ईमान लाने वालों, इस पे रू सब्र करो, मुश्किलात पर सब्र करो। आप यहाँ पर आए, यहाँ पर घर जैसी आसानी नहीं है। रात को आप किस तरह से सोए, लेकिन आपको पता था कि ये एक रात की बात है, चले जाना है, आपने सब्र कर लिया। अगर इंसान को ये यकीन हो जाए कि इस दुनिया में उसको रहना नहीं है, चले जाना है, तो मुश्किलात पर सब्र करना आसान हो जाता है। या अय्युहल्लज़ीन आमनू इस पे रू सब्र करो। वो लोग जो दीनदार होते हैं, उनके लिए मुश्किलात पर सब्र करना आसान होता है। क्यों? इसलिए कि उनको पता है कि दुनिया आर्जी दुनिया है, इसको ख़त्म हो जाना है। ये मुश्किलात आर्जी मुश्किलात हैं, वक्ती मुश्किलात हैं, ख़त्म हो जाएंगी। वो परेशान नहीं होते। जितना दीनदार होता है उतना मुश्किलात में ज़्यादा साबिर होता है। किसी ने कहा कि सैयदुश्शोहदा, ज़ाहिर है कि जितनी मुश्किलात उन पर पड़ी, तारीख में किसी पर भी नहीं पड़ी, लेकिन रावी कहता है कि मुश्किलात पड़ती जाती थी, आपका चेहरा नूरानी तर होता जाता था। کیوں؟ جب مشکل پڑتی تھی تو زبان پہ جملہ ہوتا تھا رزن بقضائہی و تسلیمن لعمرہ، اے خدا تیری قضا پر راضی، تیرے امر کے سامنے تسلیم. مشکل ترین وقت پر سید الشہداء پریشان نہیں ہوئے، پریشان اس معنی میں جس کو ہم سمجھتے ہیں، پریشانی یہ نہیں تھی. کسی عزیز کے جانے پہ گریہ کرنا یہ صحیح ہے، لیکن پریشانی، مضطرب ہونا، یہ کہنا کہ یہ کیا ہو گیا، نہیں، ایسی کوئی بات نہیں ہے. مشکل پڑتی تھی، کہتے تھے انا للہ و انا الیہ راجعون، ہم خدا کی طرف سے آئے ہیں، خدا کی طرف پلٹ کر چلے جائیں گے. دیندار انسان مشکلات میں پریشان نہیں ہوتا. یزید نے جب جناب زینب سے کہا کہ دیکھا خدا نے تمہارے ساتھ کیا کیا، تو آپ نے کہا کہ خدا نے نہیں، تم نے. پھر کہا کہ ما رأیتو الا جمیلا، ہم نے جو بھی کچھ دیکھا وہ بہت حسین تھا. کیوں؟ خدا کی راہ میں مشکلات برداشت کی. یہ مشکلات نہیں ہیں، اس میں پریشان نہیں ہوتا دیندار انسان، مشکلات میں پریشان نہیں ہوتا. یا ایھا الذین آمنوا اصبروا وصابروا، اور صبر کرو، دشمن کے مقابلے میں صبر کرو. دشمن تمہارے پر حملے کرے گا، تمہیں مشکلات میں ڈالے گا، ثابت قدم ہو. ورابطوا، اور دیکھو ایک دوسرے کے ساتھ رابطہ رکھو، ایک ہو جاؤ. آج ہم یہاں پر آئے ہیں، یہ لوگ، یہ جو 30-40 لوگ یہاں پر آئے ہیں، یہ آج یہ تہیا کر کے جائیں کہ ہم آپس میں ایک دوسرے سے رابطہ رکھیں گے اور ایک دوسرے کے ساتھ رہیں گے. یہ ایک بہت بڑی طاقت بن سکتے ہیں، بہت بڑی قوت بن سکتے ہیں. آج اگر ہماری ملت ایک دوسرے کے ساتھ ہو جائے، ایک دوسرے سے رابطہ رکھے، ایک دوسرے سے محبت رکھے، ایک دوسرے کے ساتھ مہربان ہو، یہ ایک بہت بڑی طاقت ہے. اگر چند ہزار لوگ بھی یہ کام کر لیں، اس پاکستان میں کافی ہیں، جس طرح سے لبنان میں چند ہزار لوگ اس مقام پر پہنچ گئے ہیں. مشکلات میں بھی صبر کرتے ہیں، دشمن کے مقابلے میں بھی صبر کرتے ہیں، آپس میں رابطہ بھی رکھتے ہیں. اور وہ چیز جو کہ ان سب میں بنیادی ترین ہے، واتقوا اللہ، خدا سے ڈرو. اگر خدا سے ڈرو گے تو پھر کسی کا خوف تمہارے دل میں نہیں آئے گا. اگر انسان اپنی شناخت کے بعد یہ کام کر لے، تو قرآن نے کہا کہ لعلکم تفلحون، شاید، یعنی یہ اگر واقعنک حقیقی معنی میں یہ چیزیں حاصل ہو جائیں تو انسان کامیاب ترین انسان بن سکتا ہے. بس جو اہم ترین چیز ہمارے سامنے تھی اور ہے اور ہونی چاہیے، وہ یہ کہ اپنی شناخت ہمارے پاس ہونی چاہیے، ہم کون ہیں، ہم کیوں آئے ہیں اور ہمیں کہاں جانا ہے. جب ہم اس طرف آئیں گے تو ایک اور شناخت ہمارے سامنے آئے گی، اور وہ یہ کہ ہم جو بھی کچھ ہیں وہ ایک ایسی ذات سے جو کہ قادر مطلق ہے، جو خالق کل شے ہے، ہم اس سے مربوط ہیں، اس سے منسلک ہیں، اس کے بغیر کچھ بھی نہیں ہے. یا ایھا الناس انتم الفقراء الی اللہ واللہ هو الغنی الحمید. ہم جوان ہو گئے، جوانی کی قوت ہمارے اندر آ گئی، ہم نے سوچا ہمارے ہاتھ میں سب کچھ ہے، ہم جب چاہتے ہیں اٹھتے ہیں، بیٹھتے ہیں، سوتے ہیں، جاگتے ہیں، ایسا ہے نا، اپنی مرضی سے سارے کام کرتے ہیں، ایسا ہے نا بھائی. ہم نے سوچا اب ہم جب سب کچھ ہے تو پھر اپنی مرضی سے زندگی گزاریں گے. سب کچھ آپ کے ہاتھ میں ہے؟ اپنی مرضی سے بھائی، آپ کا دل چاہ رہا تھا آپ یہاں پر آ گئے، کیا مسئلہ ہے؟ کیوں نہیں ہے؟ آپ نے دل چاہا آپ یہاں پر آ گئے، دل نہیں چاہتا تو وہیں رک جاتے، ऐसा है ना भाई, है ना भाई ऐसा? आप मुख्तार हैं, मुख्तार कुल हैं, क्यों भाई? जबर पर के फलसफे पे हैं या नहीं है? एक टांग तो उठा सकते हैं,
एक उठा सकते हैं, दोनों नहीं उठा सकते।
अमीर मोमिनीन का इन्होंने वो बयान किया कि अमीर मोमिनीन से किसी ने पूछा कि इंसान कितना मुख्तार है, आपने कहा कि खड़े हो जाओ, खड़ा हो गया, आपने कहा कि एक पैर उठाओ, उसने एक पैर उठा लिया, फिर आपने कहा दूसरा पैर उठाओ, कहा ये तो नहीं उठा सकते, कहा उठाओगे तो क्या होगा, कहा गिर जाऊँगा। बस जहाँ इंसान ने ये सोचा कि वो मुख्तार कुल है, गिर जाएगा, हलाक हो जाएगा। आप मुख्तार, आप कितनी दफ़ा ऐसा हुआ आपने इरादा किया आप स्कूल जाएं, कॉलेज जाएं, किसी काम से निकलें और कोई मसला पेश आ गया, आप सुबह कॉलेज जाने के लिए निकले, आपके पेट में दर्द हो गया, होता है? नहीं होता, सबके साथ ऐसा होता है। अब और एक चीज़ जो बहुत ज़्यादा होती है, आपने कहा सुबह जाना है, बहुत अहम आपका प्रैक्टिकल, हत्ता के पेपर है ये वो, सुबह जैसे टीवी खोला पता चला क्या क्या हड़ताल। हमारे शहर में जो मामूल है, और हर महीने ही हम इस चीज़ को फेस करते हैं, हर हफ्ते कर लेते हैं, कभी हफ्ते में दो तीन दिन भी कर लेते हैं, ऐसा भी हो जाता है। तो हमारे इख्तियार में था, हम चले गए कॉलेज, अगर अपनी ज़िंदगी में इस तरह की चीज़ें निकालना शुरू करें तो पता चलेगा बहुत सारी चीज़ें ऐसी हैं, मैं चाहता तो बहुत कुछ हूँ लेकिन ऐसा होता नहीं है। इसीलिए अमीर मोमिनीन ने कहा कि मैंने अपने खुदा को अपने इरादों के टूटने से पहचाना, मैं वो हूँ जो बहुत सारे इरादे करता हूँ और वो इरादे पूरे नहीं हो पाते हैं। खुदा वो है जो कहता है कौन फयकून, वो कहता है हो जा, वो हो जाती है चीज़। खुदा और मुझ में इतना फ़र्क है, बस मैं मुख्तार हूँ, इख्तियार मुझे दिया गया है लेकिन मुख्तार कुल नहीं हूँ। मैं अपने वजूद पर इख्तियार नहीं रखता, ये तो बात मैंने कही हादसात की, लेकिन क्या आप अपने वजूद पर इख्तियार रखते हैं? थोड़ा थोड़ा सा आगे आ जाएं, पीछे वाले लोगों पर धूप जा रही है, थोड़ा इधर छांव में आ जाएं, वजूद पड़े अगर हम देखें, हम अपने वजूद, अपना ये वजूद हमारे पास है, ये पूरा है। मैं कहता हूँ मैं इसको जहाँ उठा के ले जाता हूँ चला जाता है, जहाँ बिठाता हूँ बैठ जाता है, जहाँ सुलाता हूँ सो जाता है, ऐसा है, ऐसा होता है ना। मेरा वजूद पर मेरा कितना इख्तियार है, कभी सोचे? ये दिमाग मेरा काम कर रहा है, ये दिमाग काम करता है, और आपको पता है इस तरह से काम करता है कि इस दिमाग से छोटी छोटी वेंस जिस्म के हर हर हिस्से तक गई हैं, यहाँ तक के पैर के अंगूठे तक भी। मैं पैर का अंगूठा उस वक्त हिलाता हूँ जब मेरा दिमाग हुक्म देता है, यहाँ से चलता है ये पैर का अंगूठा, सर से पैर तक आपस में मुत्तसिल है, राबता है, दिमाग काम करता है तो ये पैर काम करता है। इसीलिए लोग पैरालाइज जब होते हैं तो उसका मतलब ये होता है वो जो वेन उस जिस्म के हिस्से तक जा रही है, वो उस वेन में कोई प्रॉब्लम आ गई है, सही है, वो नस मुनकता हो गई है, इसलिए वो हिस्सा पैरालाइज हो जाता है। ये दिमाग मेरा काम कर रहा है, मुस्तकिल काम कर रहा है, जाहिर है जिस तरह से मैं जब मैं ये हाथ मेरा हिल रहा है ना, इसका मतलब है दिमाग काम कर रहा है, ये ज़बान चल रही है, इसका मतलब है दिमाग काम कर रहा है, मुस्तकिल वर्किंग में, इस दिमाग को काम कराने में मेरा क्या रोल है, मैं क्या कर रहा हूँ? मैं कुछ करता हूँ? अच्छा, ये काम करता है جس طرح سے انجن کام کرتا ہے کبھی کبھار وہ انجن میں خرابی پیدا ہو جاتی ہے, انجن کو میکینک کے پاس لے جاتے ہیں اسے, میرے دماغ کام کرتے کرتے میں کبھی اس کی کوئی سروس کوئی 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 کام کرتا ہوں, یعنی یہ دماغ چل رہا ہے خود بخود. دل جو کہ زندگی کی علامت ہے, یہ دل دھڑک رہا ہے, مستقل دھڑک رہا ہے, مستقل دھڑک رہا ہے یہ دل. اس کو دھڑکانے میں میرا کیا رول ہے؟ میں ہاتھ لگاؤں, جان لگاؤں, قوت لگاؤں, کچھ کھاؤں پیوں, کیا؟ کچھ بھی نہیں. اسی طرح جسم کے اندر جتنے بھی نظام ہیں, نظام تنفس, نظام ہاضمہ, یہ سب کچھ کام کر رہے ہیں, میرا کوئی اختیار نہیں ہے. بس انسان کو اپنی کمزوری اور ناتوانی کا احساس کر لینا چاہیے کہ انسان کتنا کمزور ہے. اسی لیے خدا نے کہا کہ یا ایھا الناس انتم الفقراء الی اللہ, تم فقیر ہو. اگر اس وقت ابھی اس لمحے میری سانس نیچے جائے اور پھر نیچے جا کے اوپر نہ آئے تو میں یہیں پر ہی ڈھیر ہو جاؤں, اور اس سانس کو نیچے اوپر لے جانے میں میرا کوئی کردار نہیں. بہت سارے لوگ بیٹھے بیٹھے مر جاتے ہیں, آپ نے دیکھا آئے دن ایسا ہوتا ہے, بیٹھے بیٹھے ہارٹ اٹیک ہوا گئے. ابھی میری زندگی کیا ہے مجھے کیا پتا. فقیر ہوں خدا نے کہا, فقیر خدا کی جانب, فقیر محض. اگر کوئی غنی ہے تو وہ ہے. دوسری چیز خدا شناسی ہے. خدا وہ صرف خالق نہیں ہے, وہ مالک بھی ہے اور وہ رب بھی ہے, پروردگار ہے. اس کی ربوبیت اتنی زیادہ ہے کہ ہر لمحے, اسی لیے دعا میں کہا جاتا ہے کہ اے خدا ایک لمحہ مجھے میرے حال پر نہ چھوڑ, ایک لمحہ میں زندگی نہیں گزار سکتا. صرف موت اور زندگی دینے والا نہیں ہے, زندگی چلانے والا بھی ہے. دوسری چیز شناخت خدا ہے. خدا ہے, پہلے خدا کے وجود کا احساس ہونا چاہیے. ہم دلائل کی حد تک اس نظام سے, ان چیزوں سے ہم دلائل کی حد تک کہتے ہیں خدا, بعض دلیلیں ہمیں سکھا دی جاتی ہیں ہم سیکھ لیتے ہیں, لیکن کیا واقعی خدا کو محسوس بھی کرتے ہیں؟ ابھی یہاں پر بیٹھے ہوئے خدا ہے, اور خدا کہاں ہے کہتے ہیں آسمان پہ بیٹھا, جبکہ خدا کہاں ہے انی اقرب من حبل الورد, ہمارے رگی گردن سے زیادہ نزدیک. خدا ہمارے وجود کے اندر موجود ہے, ہر وقت ہمارے ہمراہ ہے, محسوس کیا ہے ہم نے. اس احساس کا نام ہے خدا شناسی. جب ہم خدا کو ہر جگہ محسوس کرنے لگیں تو پھر کہیں کہ ہاں ہم نے خدا کو پہچان لیا. دنیا شناسی, خدا کو پہچان لیا سب کچھ ہے. اس دنیا میں ہمیں زندگی گزارنی ہے, کہ شناخت ہونی چاہیے اس دنیا میں کیسے زندگی گزارے. جب کوئی تیراک پانی میں اترتا ہے اس کو دریا کی شناخت ہوتی ہے, اگر شناخت نہ ہو تو وہ غرق ہو جائے. اگر ہم دنیا میں زندگی گزار رہے ہیں تو دنیا کی شناخت ہونی چاہیے. دنیا میں کس طرح زندگی گزاریں, اسی طرح جس طرح سے دریا میں ایک تیراک تیراکی کرتا ہے, یا ایک کشتی دریا پر سفر کرتی ہے. جب تک کشتی پانی کے اوپر چلتی ہے चलती रहती है, लेकिन जब पानी कश्ती के ऊपर आ जाता है तो कश्ती डूब जाती है। इंसान दुनिया से इस्तफादा करे, दुनिया पर हावी रहे तो कामयाब जिंदगी गुजारता है, लेकिन जब दुनिया इंसान के ऊपर हावी आ जाए तो फना हलाक हो जाता है, इंसान गर्क हो जाता है। दुनिया की शनाख्त जरूरी है, दुनिया से इस्तफादा करना है, दुनिया को अपने सर पर सवार नहीं करना। हमने इस किताब में ये भी पढ़ा कि खुदा ने जहाँ सारी नेमतें दी हैं वहाँ पर उसने हिदायत जैसी नेमत भी हमें दी है। सरगर्दा और परेशान नहीं छोड़ा उसने, उसने इस फसाद के समंदर में हमें बेयारो मददगार नहीं छोड़ दिया, बल्कि हमारे लिए अंबिया की सूरत में और आइमा की सूरत में रहनुमा बन के उस रहीम व करीम ज़ात का ये करम है कि उसने सबसे पहला इंसान अपना हादी बनाया। एक इंसान भी ये नहीं कह सकता कि मैं आया और मेरे कोई हादी नहीं था। एक और शनाख्त जो कि बहुत अहम है वो है रहनुमा शनासी, रहबर शनासी। और हमने अंबिया और आइम्मा की शनाख्त की सूरत में इस चीज़ को हासिल किया। रहनुमा कैसा होना चाहिए, वो शराइत और वो सारी खसूसियात जो कि एक रहबर के अंदर होनी चाहिए, हमने उन खसूसियात या उसकी ज़रूरत कि एक रहबर की ज़रूरत क्या है, हमने इन चीज़ों को हासिल किया। रहबर के बगैर ये दुनिया नहीं चल सकती। हमने ये भी बयान किया कि अगर दुनिया से हुज्जत खुदा अगर दुनिया में ना हो तो दुनिया ख़त्म हो जाए। लौल अल हुज्जा लसाखत अल अर्ज़ो अला अहलिहा, अगर हुज्जत खुदा ज़मीन पर ना हो तो ये ज़मीन अपने अहल को निगल ले। हुज्जत खुदा की शनाख्त, जहाँ रहनुमा की शनाख्त, अंबिया और आइमा की शनाख्त ज़रूरी है, वहाँ हुज्जत खुदा की शनाख्त भी ज़रूरी है। ये हुज्जत खुदा, इसकी अहमियत और हैसियत इतनी ज़्यादा है कि हर नबी और हर इमाम ने इस हुज्जत का इंतज़ार किया है। इस हुज्जत की अहमियत इतनी ज़्यादा है कि हर इमाम ने इनकी खिदमत को अपने लिए शरफ समझा है। सुदैर सैरफी छठे इमाम, इमाम जाफर सादिक अलैहिस्सलाम, इमाम के एक सहाबी हैं, और एक दिन इमाम की खिदमत में तशरीफ़ लाते हैं, इमाम ज़ार ज़ार गिरिया कर रहे हैं, रो रहे हैं। और आपकी ज़बान पर एक कलमा है कि सैयदी सैयदी गायबत का नफ़त रुका दी, ऐ मेरे सैयद व सरदार, ऐ मेरे आका, आपकी गायबत ने मेरा सुकून छीन लिया है। रुकात बिस्तर को कहते हैं, और नफत यानी बिस्तर लिपट गया है, जिस तरह से इंसान के लिए सोने का कोई बिस्तर ना हो और वो बेसुकून और बेचैन रहता है, इसी तरह से इमाम ने तशबीह दी है कि मेरा सुकून और आराम आपकी गैबत से ख़त्म हो गया है। सैरफी पूछते हैं कि मौला किसकी बात कर रहे हैं, कौन? आपका सैयद, आप खुद माशाल्लाह सैयद व सरदार हैं, आपका कौन और कौन गायब हो गया है? फिर इमाम बताते हैं कि چند نسل بعد آنے والا میرا بیٹا, میں اس کی غیبت پر گریہ کر رہا ہوں. ابھی غیبت شروع نہیں ہوئی, ابھی امام پیدا نہیں ہوئے اور چھٹا امام گریہ کر رہا ہے. پھر امام ایک جملہ ارشاد فرماتے ہیں کہ سیرفی تعجب کا اظہار کرتا ہے کہ ان کی شان, ان کی منزلت اتنی زیادہ ہے. امام کہتے ہیں کہ اگر خدا مجھے موقع دیتا یا مجھے موقع دے تو میں اپنی پوری زندگی ان کی خدمت میں گزاروں. آپ کے زمانے کے امام کی اہمیت اتنی زیادہ ہے. چھٹا امام, ان کے جد امجد. بعض لوگوں نے کہا ہے کہ یہ اسی طرح کی روایت امیر المومنین سے منقول ہے, اس طرح کی روایت کو امیر المومنین سے منقول. ابو الائمہ کہے کہ میں خدا اگر مجھے موقع دے تو میں اپنی زندگی آپ کی خدمت میں گزاروں. حجت شناسی, امام شناسی اور زمانے کے امام کی شناخت بہت ضروری ہے. یہ کہا گیا کہ اگر کوئی اپنے زمانے کے امام کی شناخت نہ رکھے تو وہ جاہلیت کی موت مرا. یہ شناخت ضروری ہے. امام ہیں کون, امام کو کرنا کیا ہے اس دنیا میں. امام کو اس دنیا میں جو انقلاب لانا ہے وہ انقلاب کیسا انقلاب ہوگا, اس انقلاب میں ہمارا کیا کردار ہو سکتا ہے. امام کی شناخت بہت ضروری ہے, امام کے کام کی شناخت بہت ضروری ہے. یہ آغاز سفر دراصل آپ کے فکر اور آپ کے شعور کا آغاز ہے. یہ بنیادی ترین سوالات, ان کے جوابات آپ کو اس کتاب میں اور اس کتاب کے ذیل میں تلاش کرنے اور اس سلسلے کو شروع کرنا ہے. یہ ایک چنگاری ہے ہماری زندگی میں کہ ہمیں فکر و شعور کی طرف لے جائے. غفلت کی زندگی سے نکالے. خدا نے آپ پر فضل کیا ہے, آپ پر کرم کیا ہے کہ ابتدائے جوانی میں, ابھی آپ جوان ہیں, نوجوانی شروع ہوئی ہے, ابھی جوانی ہے, یہاں پر آپ ان بنیادی ترین سوالات کے جوابات تلاش کر لیں. اپنی زندگی کو ایک خاص ڈگر پر ڈال دیں. کہیں ایسا نہ ہو جس طرح بہت سارے لوگوں کی زندگیاں گزر گئیں اس طرح آپ کی زندگیاں بھی گزر جائیں. اپنی شناخت سے لے کر اور اپنے زمانے کی امام کی شناخت تک, یہ سارے کام آپ کو کرنے ہیں. معاد شناسی, آپ کو جانا کہاں پر ہے, وہ جگہ کیسی ہوگی, وہاں پر ہوگا کیا, ایک ایک سوال کا جواب دینا ہوگا. فَمَنْ يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ خَيْرًا يَرَهُ وَمَنْ يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ شَرًّا يَرَهُ. مثقال, چھوٹے سے ذرے برابر کوئی عمل کیا ہے وہاں آپ کو حساب کتاب دینا ہوگا. آج ہم اپنی زندگی اس زندگی میں, اپنی زندگی کے ذریعے اس زندگی کو بنا رہے ہیں. یہاں تک کہ ایک ایک کلمہ جو کہ ہماری زبان سے نکلتا ہے, ایک ایک جملہ, ہماری گفتگو ہماری شخصیت کی آئینہ دار ہوتی ہے. کون سی شخصیت جو کہ بن رہی ہے, ہم مستقل اپنی فکر اپنے عمل سے وہاں کی زندگی کو بنا رہے ہیں. وہاں کی زندگی میں کچھ لوگ جانور کی صورت میں محشور ہوں گے اور ان جانوروں میں بھی مختلف شکلیں جو روایت بتاتی ہیں, مختلف شکلیں. یہاں پر ہم سب ایک شکل کے ہیں, انسانی شکل میں, لیکن وہاں پر ایسا نہیں ہے. وہاں پر ہم اپنی اس زندگی کے ذریعے سے وہاں کی زندگی کو بنا رہے ہیں. معاد شناسی ضروری ہے. ہم جس جگہ جائیں گے وہاں ہمارے ساتھ کیا ہوگا, اس دنیا میں اس کا اثر کیا ہے. بس یہاں جو ہم آئے تھے اور جو ہمارا مقصد تھا وہ یہ تھا کہ ہم ایک ریویو کریں, دہرائیں ہم نے جو کچھ ان سیشنز میں حاصل کیا ہے. یہاں پر ہم ایک ایسے مقام پہ جو پرفضا مقام ہے, ایک تفریح کا مقام ہے, یہاں پر ہم نے تفریح کی, فریش ہوئے, ہمارا دماغ فریش ہوا. ہم وہاں پر ہو سکتا ہے کہ کسی دوست نے کسی درس میں شرکت کی ہو, اس کا دماغ کہیں اور ہو, لیکن یہاں پر آنے کے بعد ہم نہ صرف دہرائیں بلکہ اپنی زندگی میں اس کو ڈھالنے کی کوشش کریں. یہ سوال وہ سوال نہیں ہے جو ہم نے اب تک اپنے امتحانات میں امتحانات دے کر پرچوں میں لکھے ہیں یا استاد کے سامنے ہم نے اس کا امتحان دیا ہے. یہ سوالات ہماری زندگی کے سوال ہیں. ایسا نہ ہو کہ ہم سرسری گزر جائیں, غفلت کے ساتھ اس وقت کو گزار دیں اور پھر ایسا وقت ہماری زندگی میں دوبارہ نہ آئے. قول معصوم ہے کہ فرصت کے اوقات, الفرصۃ سریعۃ الفوت و بطیعۃ العود, یہ فرصت کے لمحات جو کہ آپ کے لیے استفادے کے لمحات ہوتے ہیں, یہ بہت تیزی سے گزر جاتے ہیں اور بہت دیر سے لوٹ کر آتے ہیں. یہ فرصت آج آپ کو ملی ہے, سوچنے کا موقع ملا ہے. یہ جو امتحانات کی صورت رکھی گئی ہے یہاں, یہ امتحانات صرف ایک رسم ہے, ایک رسمی سی چیز ہے, لیکن اصل چیز یہ ہے کہ آپ اپنے فکر و شعور میں ان سوالات کو ڈال دیں اور سوچتے رہیں کہ واقعی کیا مجھے سوچنا نہیں چاہیے, کیا اپنی ذمہ داریوں کو محسوس نہیں کرنا چاہیے, کیا وجود خدا کا احساس مجھے نہیں کرنا چاہیے. آج ہماری ملت جس مظلومیت کا شکار ہے اس میں ہم سب دخیل ہیں, ہم سب شامل ہیں. آج اگر یہ بنیادی سوالات کے جوابات ہمارے پاس ہوتے تو ہم اس طرح سے ذلت کا شکار نہ ہوتے. اگر آج ہماری تربیت ہو جاتی تو ہم ان مشکلات سے نبرد آزما ہو سکتے تھے. آج بھی میں یہ کہتا ہوں کہ یہ لوگ جو یہاں بیٹھے ہوئے ہیں اگر آج ایک عہد کریں, ایک خدا کے سامنے اور اس کے حجت کے سامنے ایک وعدہ کر کے اٹھیں کہ ہم اپنی ذمہ داریوں کو پورا کریں گے, تو کراچی شہر میں یہ ایک اچھی تعداد ہے جو اپنا ایک کردار ادا کر سکتی ہے. لہذا جب ہم یہاں پر آئے ہیں یہ صرف ایک پکنک یا محض ایک تفریح نہیں تھی بلکہ ایک ذمہ داری کا احساس تھا کہ ہم اس مقام سے جب جائیں تو ایک ذمہ داری کا احساس لے کر جائیں, چاہے وہ ذمہ داری ہماری انفرادی ذمہ داری ہو. انفرادی لحاظ سے مجھے تعلیمی کن ذمہ داریوں کو پورا کرنا ہے, انفرادی لحاظ سے مجھے کن اخلاقی ذمہ داریوں کو پورا کرنا ہے, گھریلو حوالے سے مجھے جو ذمہ داریاں مجھ پر عائد ہوتی ہیں ان کو کس طرح سے پورا کرنا ہے, اجتماعی لحاظ سے مجھے کیا کچھ کرنا ہے, یہ سب کچھ یہاں سے لے کر اٹھے. اگرچہ آپ کا کل سے جو پروگرام ہے وہ اس طرح سے نہیں ہو سکا, لیکن یہ سب کچھ اس طرح سے ہونا تھا اور ہونا چاہیے, ورنہ ان مقامات پر لانے کا مقصد فوت ہو جاتا ہے. مقصد صرف تفریح نہیں ہے, مقصد صرف ہنسنا اٹھنا بیٹھنا اور کھانا پینا نہیں ہے, مقصد یہ ہے کہ ہم اپنے مقصد کو حاصل کر لیں, مقصد یہ ہے کہ ہم اپنے ہدف تک پہنچ جائیں, مقصد یہ ہے کہ وہ شناخت جو کہ ہمیں ہونی چاہیے وہ ہو جائے, اور اصل مقصد یہ ہے کہ ہم اپنی زندگی کو ضائع نہ کریں, اپنی زندگی کی قدر و قیمت کو سمجھیں اور وہ ذمہ داریاں جو کہ انسان ہونے کے ناطے, ایک مسلمان ہونے کے ناطے, ایک شیعہ ہونے کے ناطے, اور شیعہ میں بھی ایک تنظیمی ہونے کے ناطے, تنظیمی کا مطلب یہ ہے کہ وہ منظم ہے, وہ اپنی زندگی کو ضائع نہیں کرتا, اپنے وقت کو فضول چیزوں میں صرف نہیں کرتا, اپنے فکر و شعور کو دوسروں سے کہیں بلند و بالا رکھتا ہے, اپنی شناخت اپنے پاس رکھتا ہے. تنظیمی کا مطلب یہ ہے. اور ان سب کے ساتھ ساتھ اپنے انفرادی اور اجتماعی وظائف کو پورا کرتا ہے. بس ہم امید کرتے ہیں کہ یہ سلسلے جو ہیں وہ اگر ہم اسی طرح سے مثبت رد عمل دکھاتے رہے کہ ہمارا ان مقامات پر آ کر ایک مقصد حاصل کر کے اگر ہم جاتے رہے تو انشاءاللہ یہ سلسلے مزید اچھی طرح سے ہوں گے اور جاری رہیں گے. میں امید کرتا ہوں کہ آپ سب کا یہ سفر جو ہے وہ اپنی زندگی کا ایک بہترین سفر قرار پائے. خدا سے دعا ہے کہ خدا ہمیں توفیق دے کہ ہم اپنی زندگی کے مقصد کو حاصل کر سکیں, ہم اپنی زندگی کو آئمہ کے بتائے ہوئے اصولوں کے مطابق بسر کر سکیں, ہمیں توفیق دے کہ ہم اپنے آئمہ کی سیرت پر حقیقی معنی میں چل سکیں. اے خدا ہمیں توفیق دے کہ ہم ایک باشعور اور بافکر انسان کی صورت میں اپنی زندگی گزار سکیں. اے خدا ہماری سب سے بڑی دعا یہ ہے کہ تیری آخری حجت جو کہ پردہ غیبت میں موجود ہے, اے خدا ہمارے کردار, ہمارے اعمال اور ہمارے افکار کو اس طرح سے بنا دے کہ مولا کے ظہور میں تاجیل ہو سکے. اے خدا جب مولا ظہور کریں تو ہم ان کے اعوان و انصار میں شامل ہو سکیں. ربنا تقبل منا انک انت السمیع العلیم برحمتک یا ارحم الراحمین.